संसारमा हरेक मानिसले आफ्नो जिम्मेवारीहरू निर्वाह गर्नुपर्ने हुन्छ। एक परिवारमा एक पिताको आफ्नै जिम्मेवारी हुन्छ, आमाको तर्फबाट आफ्नै, छोराछोरीहरूको आफ्नो आफ्नै जिम्मेवारीहरू हुन्छ, र एक देशको नागरिकको जिम्मेवारी आफ्नो देशको नीति नियमहरू पालन गर्नुपर्ने एउटा जिम्मेवारी हुन्छ भने सरकारले आफ्नो नागरिकको विषयमा, उनीहरूको बारेमा हेर्नुपर्ने जिम्मेवारी हुँदछ। र संसारमा यी धेरै मानिसहरू छन् कि धेरै मानिसहरूले मुक्तिको निम्ति आफ्नो तवरबाट धेरै प्रयासहरू गरिरहेका हुन्छन्। त्यसो भने हामीले वास्तवमा उद्धार र मुक्ति हामी कसरी पाउँदछौँ त? सबै उद्धार गरेका मानिसहरूको जिम्मेवारी के हुन्छ त? आउनुहोस् आज हामी यही विषयलाई तितस 3 अध्यायको 1-8 पदबाट हामी हेर्नेछौँ। तितस 3 अध्यायको 1-8 पदसम्म यो नयाँ करारमा पर्दछ। म हामी सबैजनाको निम्ति यस खण्डलाई पाठ गरिदिनेछु, तपाईँले आफ्नो बाइबलमा हेर्नुहोला। शासकहरू र अधिकारीहरूका वशमा रहनु र उनीहरूका आज्ञाकारी हुनु र कुनै पनि इमान्दार काममा तत्पर रहनु भनी तिनीहरूलाई याद दिलाइदेऊ। तिनीहरूले कसैको बदनामी नगरून्, झैझगडाबाट अलग बसुन्, नम्र होऊन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्, किनभने हामी पनि एकपल्ट मूर्ख, अठेरी, बरालिएका, किसिम किसिमका कामवासना र सुखविलासमा फँसेका, देश र डाहामा दिन बिताउने, मानिसबाट घृणित भएका, एउटाले अर्कालाई घृणा गर्ने थियौँ। तर जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो, जो उहाँले हाम्रा मुक्तिदाता यीशु ख्रीष्टद्वारा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो, ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौँ। यो भनाइ पक्का छ, म चाहन्छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरू जसले परमेश्वरमा विश्वास राखेका छन् आफूलाई असल काममा कायम राख्न होसियार रहन्, किनकि यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छन्। हामी यो खण्डबाट आज विशेष दुईवटा कुरालाई हेर्नेछौँ। पहिलो, हाम्रो जिम्मेवारीहरू अर्थात् उद्धार गरेका मानिसहरूको जिम्मेवारी, पद 1-2, र अर्को, हाम्रो उद्धार अथवा पापी मानिसहरूको उद्धार कसरी भएको छ भन्ने कुरा हामी 3-8 पदसम्म हामी हेर्नेछौँ। पहिलो बुँदा हाम्रो जिम्मेवारी अर्थात् उद्धार पारिएका मानिसहरूको जिम्मेवारी, पद 1-2, र दोस्रो, पापी मानिसहरूको उद्धारको बारेमा हामी हेर्नेछौँ अर्थात् हाम्रो उद्धारको बारेमा। कि गत हप्ता हामीले हेर्दै थियौँ कि परमेश्वरको अनुग्रह यीशु ख्रीष्टमा प्रकट भएको छ, र उहाँको अनुग्रह हामीलाई उद्धार मुक्ति दिनको निम्ति प्रकट भएको छ, र त्यही अनुग्रहले हामीलाई महान यीशु ख्रीष्टको दोस्रो आगमनको, जुन हाम्रो धन्यको आशालाई प्रतीक्षा गर्दै यस वर्तमान समयमा भक्तिको जीवन जिउनको निम्ति यसले सिकाउँछ भनेर हामीले त्यो विषयमा हेर्दै थियौँ। र हामीले यही यो कुरा पनि हेर्दै थियौँ कि हाम्रो उद्धार मुक्ति हाम्रो कामको आधारमा होइन, तर हाम्रो उद्धार मुक्ति परमेश्वरको अनुग्रहद्वारा हामीले पाएका छौँ भन्ने कुरालाई हेर्दै थियौँ। त्यसो भने आज हामी यहाँ 3 सुरुमा नै पावलले तितसलाई कि क्रेटका विश्वासीहरूलाई त्यही उद्धार गरेका मानिसहरू यस वर्तमान समयमा, त्यस समयमा, त्यस ठाउँमा उनीहरूले कसरी जिउनुपर्छ, उनीहरूको जिम्मेवारी के छ भन्ने कुरा सुरुमा नै फेरि याद दिलाइदिनको निम्ति उनले यहाँ आग्रह गरेको हामी पाउँछौँ। कि हामी सुरुमा नै हामी देख्दछौँ कि त्यहाँका विश्वासीहरूले के कुरा उनीहरूले गर्नुपर्नेछ भन्ने कुरा यहाँ हामी पद 1-2 पदमा हामी पाउँछौँ। कि त्यहाँ यहाँ 1 अध्यायको अन्तिमलाई हेर्नुहोस् न, कि तिनीहरूलाई याद दिलाइदेऊ। जब हामी याद दिलाइदिने कुरा गर्दछौँ, पक्कै पनि यो कुरा गर्दै गर्दाखेरि कुनै पनि नयाँ कुरा बताउने कुरा भइरहेको यहाँ हुँदैन कि उनीहरूले पहिले नै यो कुरा उनीहरूले थाहा पाइसकेका छन्। त्यसकारण फेरि त्यही कुरालाई स्मरण गराउने सम्झाउने कुरालाई यसले जनाउँदछ। त्यसकारण हामी यहाँ थाहा पाउँदछौँ कि यहाँ क्रेटका विश्वासीहरूले यो कुरा पहिले नै उनीहरूले थाहा पाइसकेका थिए। उनीहरूलाई यो कुरा थाहा थियो कि एक उद्धार गरेको मानिसको जिम्मेवारी के हुन्छ, उनीहरूले यस वर्तमान समयमा कसरी जिउनुपर्छ भन्ने कुरा उनीहरूलाई थाहा थियो। त्यसकारण फेरि त्यो कुरा पुनः स्मरण गराइदिनको निम्ति पावलले तितसलाई आज्ञा गरिएको हामी पाउँदछौँ। र यहाँ हेर्नुहोस् न, पहिलो कुरा कि तितसले त्यहाँका विश्वासीहरूलाई के कुरा याद दिलाइदिन यहाँ भनिरहेका छन्। पहिलो पदमा नै हेर्नुहोस् न, पहिलो तितसले क्रेटका विश्वासीहरूलाई याद दिलाइदिनुपर्ने कुरा पहिलो कि शासकहरू र अधिकारीहरूका बसमा रहनु र उनीहरूका आज्ञाकारी हुनु। शासक र अधिकारीहरूको बसमा रहन र उनीहरूको आज्ञाकारी हुनु। र दोस्रो कि कुनै पनि इमान्दार काममा तत्पर रहन। चौथो, कसैको बदनामी नगर्न। पाँचौँ, झै झगडाबाट अलग बस्न। छैटौँ, नम्र हुन। र सातौँ, सबै मानिससँग भद्रताको व्यवहार गर्न। यी सातवटा कुरालाई उनले त्यहाँका विश्वासीहरूलाई याद दिलाइदिन आज्ञा गरेको हामी पाउँदछौँ। भने यी शासकहरू र अधिकारीहरूको बसमा रहनु र उनीहरूको आज्ञाकारी हुनु भनेको के हो? यसलाई पहिलो हेर्नुभन्दा यी शासकहरू अधिकारीहरू को हुन् भन्ने कुरा हामीले पहिलो जान्नुपर्ने हुन्छ। यी शासक र अधिकारीहरू पक्कै पनि त्यस क्रेटका प्रशासकहरू थिए कि त्यो समाजमा अगुवाई गर्ने अगुवाहरू थिए, त्यहाँका स्थानीय निकायहरू थिए। र त्यही उनीहरूको अधीनमा रहनको निम्ति उनले यो याद दिलाउनु पर्ने थियो, किनकि यो कुनै नौलो शिक्षा होइन। किनकि पावलले यो विषयमा बारम्बार अरूहरूलाई उनले सिकाएका थिए कि हामी रोमी 13:1-3 पदमा हामी हेर्छौँ भने हामी यहाँ स्पष्ट हामी पावलले आज्ञा गरेको देख्छौँ कि त्यहाँ भएका शासक अधिकारीहरूको अधीनमा रहनको निम्ति त्यहाँ उनले सिकाएका छन्, आज्ञा गरेका छन्। किनकि उनीहरू सबै शासक र अधिकारीहरू परमेश्वरबाट नै उनीहरू नियुक्त भएका हुन्छन्। त्यसकारण क्रेटका विश्वासीहरू उनीहरूका अधिकारमुनि, उनीहरूको अधीनमा, उनीहरूको बसमा अथवा उनीहरूको अधीनमा रहन पर्ने हुन्छ, किनकि यो बाइबलीय हो। र अर्को कुरा, उनीहरूको आज्ञाकारी हुनुपर्ने हुन्छ। किन उनले यो कुरा फेरि त्यो समयमा याद दिलाइरहेका थिइन्? किनकि त्यस समयमा यो याद यसरी दिलाउनु पर्ने थियो, किनकि हामी यता 1 अध्यायमा हामी हेर्छौँ भने कि त्यहाँ झुटा शिक्षाहरूले त्यहाँ झुटो शिक्षा दिइरहेका थिए। त्यसकारण त्यहाँका मानिसहरू कि त्यहाँका धेरै मानिसहरू अरूका अधीनमा नबस्ने बगवादी छलीहरू र उनीहरू अनज्ञाकारी थिए। त्यसकारण उनले विश्वासीहरूलाई याद दिलाउँदैछन् कि अब उनीहरू उद्धार पाएका मानिस भएको कारण अब उनीहरू कि उनीहरूको जिम्मेवारी भनेको शासक अधिकारीहरूको अधीनमा रहनु, उनीहरूको आज्ञाकारी भएर जिउनु हो। पहिलो उनले याद दिलाउनु पर्ने कुरा कि शासक अधिकारीहरूको अधीनमा रहनुपर्ने। र दोस्रो, कुनै पनि इमान्दार काममा तत्पर रहनु। कि हामी यो इमान्दार काममा भन्नेलाई हामी असल काममा पनि भन्न सक्छौँ कि उनीहरू हरेक असल काममा तत्पर रहनलाई उनले फेरि याद दिलाइदिनुपर्ने हुन्छ। तर इमान्दार काम अथवा असल काम भन्नाले हामी यहाँ के बुझ्छौँ कि यहाँ तितसमा हामी धेरैपटक यी असल काम भन्ने कुरा दोहोरिएको हामी पाउँछौँ कि असल कामले कि अरूहरूको भलाइको निम्ति अरूलाई भलाइ गर्ने कामलाई जनाउँदछ। र एक विश्वासीको रूपमा अरूलाई भलाइ गर्ने काम भनेको उद्धारको निम्ति उनीहरूलाई सुसमाचार प्रचार गर्नु हो, उद्धारको निम्ति हामीले सहायता गर्नु हो र अरूहरूको उद्धारको निम्ति प्रार्थना गर्नु हो। योभन्दा अरूहरूको भलाइ के हुनसक्छ? कि अरूहरूको उद्धारको निम्ति हामीले सुसमाचार अरूलाई सुनाउन अथवा सुसमाचारको निम्ति सहायता गर्नुभन्दा अरू कुनै पनि भलाइको काम हुन सक्दैन। र चौथो कि उनले कसैको बदनामी नगर्नको निम्ति पनि याद दिलाइरहेको छ। हामीलाई थाहा छ कि हामीले अगाडिको एक अध्यायमा हामी देख्दै थियौँ कि झुटा शिक्षाले झुटो शिक्षा दिएर त्यहाँ परिवारहरूमा खैला बैलाहरू मच्चाइरहेका थिए र हामी यहाँ देख्छौँ कि उनले अरूहरूको बदनामी नगर्न र बदनामी गर्नु भनेको कसैको खराबी कुरा गर्नु हो कि अरूहरूको नभएको कुरालाई नभएको कुरा अरूहरूलाई सुनाइदिनु, अरू कसैको चरित्र हत्या गर्नु हो र यही बगवादी कुरा भनेको ती छली गर्ने कुराहरू हुन्। र जब त्यहाँ कसैको चरित्र हत्या गर्छन् अब त्यसले त्यहाँ एकअर्का बिच सम्बन्धमा बिठोला ल्याउँदछ, सम्बन्धमा फाटो ल्याउँदछ कि त्यसले अर्को कुरा गर्छ, त्यसले झगडातिर अग्रसर गर्दछ। त्यसकारण अब बदनामी मात्रै होइन र झगडाबाट पनि तिमीहरू अलग रहनु अथवा अलग बस्नु, उद्धार गरिएका मानिसहरू यी कुराहरूबाट अलग रहनुपर्छ, जुन चाहिँ झगडाबाट कि मानिससँग नै झै झगडा होस्, कुनै कुरामा अमेल होस् र त्यस्ता कुराहरूबाट एकअर्काबाट झगडा गराउने कुराहरूबाट अलग बस्नलाई उनले याद दिलाइरहेका छन्। र हामीहरूको देख्छौँ कि नम्र हुन, विश्वासीहरू उद्धार गरिएका मानिसहरू नम्र हुनुपर्छ। नम्र हुनुपर्छ भन्नुको अर्थ यो होइन कि ऊ चुप लागेर बस्नुपर्छ भन्ने, कि नम्र हुनुपर्छ भन्नुको अर्थ कि उसले अरूहरूले आफूप्रति गरेको व्यवहार, आफूलाई कुनै आफ्नो पापहरू देखाइदिँदा त्यसलाई आदरको साथ स्वीकार्न, धन्यवादीको साथ स्वीकार्न र त्यसलाई आफ्नो जीवनमा लगाउनु पनि हुन्छ। र हामी सातौँ अर्को देख्छौँ कि यहाँ सबै मानिससँग भद्रताको व्यवहार गर्नु। त्यो भद्रताको व्यवहार गर्नु भनेको के हो? कि भद्रताको व्यवहार गर्नु भनेको कि मानिसलाई एकअर्कालाई आदरको साथ व्यवहार गर्नु हो। मानिसको परिस्थिति, मानिसको पोजिसनलाई हेरेर उनीहरूलाई त्यस अनुसारको व्यवहार गर्नु होइन, आफ्नो जातको आधारमा, आफ्नो पदको आधारमा, उनीहरूलाई आफ्नो उनीहरूको पोजिसनको आधारमा गर्ने व्यवहार होइन, तर एक सम्मानको रूपमा उनीहरूलाई आदर गर्नु हो। त्यसकारण यहाँ यी कुराहरू हामी यहाँ सातवटा कुराहरू देख्दछौँ कि पावलले तितसलाई क्रेटमा भएका विश्वासीहरूलाई याद दिलाइदिनुपर्ने कुरा। त्यसो भने आज हामीले के त यी कुरा त तितसले क्रेटका विश्वासीहरूलाई याद दिलाइरहेका छन्। त्यति मात्र होइन, यो कुराले आज हामीलाई पनि यही कुरा याद दिलाउँदछ किनकि क्रेटका विश्वासीहरू परमेश्वरको अनुग्रहद्वारा ख्रिस्ट येशूद्वारा उनीहरू उद्धार पाएका थिए भने, उद्धार गरेका मानिसहरू यसरी जिउनु पर्दथ्यो भने आज तपाईँ र ममा पनि यो कुरा लागु हुँदछ। आज तपाईँ र म पनि यसरी नै जिउनुपर्ने हुँदछ। त्यसकारण आज तपाईँ र म एक देशमा रहेका छौँ, हामी पनि एउटा समाजमा छौँ, हामीलाई पनि त्यहाँ हाम्रा देशले चलाउने शासक प्रशासकहरू छन्, त्यहाँ प्रशासनहरू छन्, त्यहाँ स्थानीय निकायहरू छन्, त्यहाँ विभिन्न नीति नियमहरू छन्। आज के तपाईँ र मैले ती हाम्रा प्रशासकहरूलाई हामीले आदर गरेका छौँ? सायद भलाइ होला कि हामी उनीहरू हाम्रा प्रशासकहरू हामीलाई चाहे अनुसारको नहोलान्, चाहे हामीलाई सहायता गर्ने खालका नहोलान्, हामी कति कुरामा उनीहरूसँग मतभेद राख्न सक्छौँ होला, तर ती मतभेदहरू राख्दै गर्दा, हाम्रो असन्तुष्टिहरू पोख्दै गर्दा, आज के ती हाम्रो असन्तुष्टिहरू कि एक उद्धार गरिएका मानिसको जस्तै एक उद्धार गरिएको मानिस ती हाम्रो असन्तुष्टिहरूले देखाइदिँदछन्? आजकै तपाईँ र मैले हाम्रा प्रशासकहरू या त हाम्रो देशमा भएका नीति नियमहरू पालना गर्दैछौँ, अर्थात् हामीले तिर्नुपर्ने हामीले करहरू हामीले तिर्नुपर्ने हुन्छ, हामीले तिर्नुपर्ने करहरू तिर्नुपर्ने हुन्छ, हामीले चलाउने सङ्घ संस्थाहरू केही छ हामीले दर्ता गर्नुपर्ने कुराहरू हामीले दर्ता गर्नुपर्ने हुन्छ। र हामी उद्धार गरेका मानिसहरूले कि हाम्रो सम्बन्ध एकअर्कामा हामीले असल तरिकाले निर्वाह गर्नुपर्ने हुन्छ, किनकि हामीहरूलाई यहाँ भनेको छ कि कसैको बदनामी नगर्न, कि हामी यति फुर्सदिलो समाजमा छौँ, हामी यति फुर्सदिलो सोसियल मिडियाहरूमा देख्छौँ कि कसैको बदनाम गर्नको निम्ति धेरै धेरै प्रचारबाजीहरू भएको हामी देख्दछौँ, धेरै कुराकानीहरू भएको हामी देख्दछौँ। तर आज तपाईँ र मैले हाम्रो कुराकानीहरूमा हामी के कुराकानी गर्दछौँ, कि तपाईँ र मेरो कुराकानीहरूले कसैको उत्थान, कसैले सुसमाचारमा वृद्धि विश्वासमा वृद्धि गरिरहेको छ, वा कसैलाई कसैको अपमान चरित्र हत्या भइरहेको छ, हामीले ध्यान दिनुपर्ने हुन्छ, हामीले सोच्नुपर्ने हुन्छ। र अर्को यहाँ भने हामी देख्छौँ कि झै झगडाबाट अलग रह, भने हाम्रो एक अर्का बिचको सम्बन्ध कस्तो छ, उद्धार गरेका मानिसहरू बिच तपाईँ र मेरो एक अर्का बिचको सम्बन्ध कस्तो छ, तपाईँ विश्वासीहरूभित्र तपाईँको सम्बन्ध सायद ठिक हुनसक्छ, कि विश्वासभन्दा बाहिर रहेका तपाईँका मित्रहरूसँगको सम्बन्ध कस्तो छ, तपाईँ श्रीमान र श्रीमती बिचको सम्बन्ध कस्तो छ। र अर्को कि हामीलाई नम्र र भद्रताको व्यवहार गर्नलाई यहाँ याद दिलाइएको छ, अनि यो हरेक उद्धार गरेका मानिसहरूले गर्नुपर्ने यो हाम्रो जिम्मेवारी हो। सुन, आज तपाईँ र मैले कसरी अरूहरूसँग व्यवहार गरिरहेका छौँ, कि कसैको शिक्षाको आधारमा, कसैको धनको आधारमा, सुन्दरताको आधारमा, एउटा पदको आधारमा, या उसको एपिरेन्सको आधारमा, कसरी एउटा जातको आधारमा कसरी हामीले व्यवहार गरेका छौँ, कि सबैले उद्धार गरिएको ख्रिस्टमा उद्धार गरिएका मानिसहरूलाई हामी एकसाथ एउटै व्यवहार गरिरहेका छौँ, तपाईँले कसरी एकले अर्कालाई व्यवहार गर्दै हुनुहुन्छ, र यी सबै कुरा हामीले याद गर्नुपर्ने हुन्छ। र यो सबै कुरा हामीले किन गर्नुपर्छ, पक्कै पनि हामीले याद र यो जिम्मेवारी हामीले निर्वाह गर्नुपर्छ, कि हामीले यो सुसमाचार विस्तारको निम्ति यी सबै कुराहरू गर्नुपर्ने हुन्छ, किनकि त्यो समयमा पनि पावलले तितसलाई यी कुराहरू याद दिलाउनुको एउटा कारण भनेको कि सुसमाचार विस्तारको निम्ति पनि यी सबै कुराहरू गर्नको निम्ति उनले याद दिलाइरहेका थिए। र आज हामी एक उद्धार गरेका मानिसहरूले यी सबै कुराहरू कि हामी एक उद्धार गरिएको प्रमाणको रूपमा हामी यो गर्दछौँ, त्यस कारण हामी उद्धार गरिएको कारण हामी प्रशासकहरूको अधीनमा रहन्छौँ, हामी एकअर्कासँग सही सम्बन्धमा रहन्छौँ, तर हामी प्रशासकहरूको अधीन र बसमा कुन समयमा हामी रहँदैनौँ, पक्कै पनि जबसम्म हामीलाई प्रशासकहरूले वचनको विपरीत जान र परमेश्वरको चरित्रमाथि आँच ल्याउने कुराहरू जब हामीमा लाद्दछन्, अब त्यो समयमा हामी उनीहरूसँग हामी उनीहरूको अधीनमा हामी रहँदैनौँ। त्यस कारण प्रियहरू, हामी उनीहरूको अधीनमा हुन्छ, हामी यस उद्धार गरिएको अन्धकारको राज्यबाट सारिएको र ज्योतिको राज्यमा सारिएका हामी मानिसहरू हौँ, उद्धार पाएका मानिसहरू हौँ, तर हामी एक प्रवासी छौँ, हामी यो प्रवासी जीवनमा जिइरहँदाखेरि हाम्रो जिम्मेवारीहरू भनेको यसरी हामीले जिउनु हो, कि जसरी एक प्रवासी कोही एक देशबाट अर्को देशमा जिइरहेको छ भने उसले त्यस देशको नीति नियमहरू पालन गर्नुपर्ने हुन्छ, त्यसै गरी हामी पनि उद्धार गरिएका छौँ, हामी उद्धार गरेका ज्योतिको राज्यका मानिसहरू हौँ, तर हामी अहिले पनि अहिले एक प्रवासी जीवन यहाँ जिइरहेका छौँ। त्यसकारण आज तपाईँ र मैले जिउनुपर्ने, यस समयमा जिउनुपर्ने हाम्रो जिम्मेवारीहरू भनेको यही कुराहरू छन्। त्यसकारण तपाईँको जीवन के कुराले चित्रण गर्दछ? के तपाईँले एकअर्काको सम्बन्धमा तपाईँ वृद्धि हुँदै हुनुहुन्छ? तपाईँको सम्बन्धलाई लिएर अरूहरूले के भन्न सक्छन्? प्रशासकहरूलाई प्रतिको जुन असन्तुष्टिहरू जनाउने कुराहरूमा तपाईँले कसरी जनाइराख्नु भएको छ कि ती कुराहरूले साँच्चै नै एक उद्धार गरिएको एक प्रवासी जीवनको, एक प्रवासी व्यक्तिको चित्रण गर्दछ? तर अब हामी एक प्रवासी छौँ, हामी उद्धार गरिएका मानिसहरू हौँ भने हाम्रो उद्धार कसरी भएको छ भन्ने कुरा हामी यहाँ हामी हाम्रो वचनको दोस्रो मुद्दाबाट हामी हेर्नेछौँ, जुन तिनदेखि हामी आठसम्म हेर्नेछौँ। हाम्रो उद्धार कसरी भएको छ भन्ने कुरालाई बताउनुभन्दा पहिले कि यहाँ पावलले तितसलाई एउटा कुरा याद दिलाइरहेका छन् कि उनले उद्धार गरिएपछिको जीवन कस्तो हुनुपर्छ भनेर मात्रै बताउँदैनन्, उद्धार हुनुभन्दा अगाडिको जीवन कस्तो थियो भनेर पनि पद तिनमा उनले बताउँदछन् कि हामी पद तिनमा देख्दछौँ कि स्पष्ट एक उद्धार गरिनुभन्दा अगाडिको एउटा जीवन यहाँ हामी देख्दछौँ कि उनले भन्दछन्। उनले यहाँ तितसलाई मात्रै, क्रेटका विश्वासीहरूलाई मात्रै यहाँ सम्बोधन गर्दैनन्, उनले आफैलाई पनि, प्रेरित पावल आफैलाई पनि यहाँ समावेश गरेको हामी पाउँदछौँ। त्यसकारण उनले भन्छन् पद तिनलाई हेर्नुहोस् न, किनकि हामी पनि एकपल्ट मूर्ख अटेरी बरालिएका किसिम किसिमका काम बासनामा र सुख विलासमा फँसेका देश र ढामा दिन बिताउने मानिसबाट घृणित भएका एउटाले अर्कालाई घृणा गर्ने थियौँ। यहाँ हामी एउटा यस्तो चित्र देख्छौँ कि ख्रिस्टको अनुग्रहबाट उद्धार पाउनुभन्दा अगाडिको जीवन, कि उद्धार नयाँ जीवन पाउनुभन्दा अगाडिको एउटा जीवन। उनले यहाँ भन्दछन् कि एक समय हामी पनि सबै मूर्ख अटेरी बरालिएका किसिम किसिमका काम बासना र सुख विलासमा फँसेका देश र डाहामा दिन बिताउने मानिसबाट घृणित भएका एउटाले अर्कालाई घृणा गर्ने, यहाँ एक पापी मानिसको चित्रण गरेका हामी पाउँछौँ कि यहाँ उनले भन्छन् एक समय मूर्ख मानिसको, सायद मूर्ख मानिस, तपाईँले मूर्ख मानिस भन्दै गर्दाखेरि सायद तपाईँलाई कालिदासको कथाको एउटा याद आउन सक्छ, तर बाइबलले त्यस किसिमको मूर्खताको कुरा गरिरहेको छैन। जब बाइबलले एउटा मूर्खको कुरा गर्छ कि बाइबलले भन्दछ कि मूर्ख मानिस त्यो हो जसले परमेश्वर छैन भनेर उसले भन्दछ, परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई अस्वीकार गर्दछ, त्यस मानिसलाई बाइबलले मूर्ख भन्दछ। एक समय तपाईँ र म पनि ठ्याक्कै परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई अस्वीकार गर्ने मानिसहरू थियौँ, जसले हामीलाई बनाउनु भयो उहाँलाई नै अस्वीकार गर्ने मानिसहरू थियौँ। हामी एक समय हाम्रो पापमा मूर्ख थियौँ, र अर्को हामी देख्छौँ कि अटेरी परमेश्वरको कुरा, उहाँको शासन, उहाँको अधीनमा रहन नचाहने मानिसहरू, यो एक पापी मानिसको स्वभाव हो कि अटेरी। यहाँ कतिजना अभिभावकहरू हुनुहुन्छ, तपाईँले स्पष्टसँग यो अटेरी भन्ने कुरालाई जान्नुहुन्छ कि जब तपाईँको छोराछोरीले तपाईँले केही कुरा भन्नुभयो भने उसले मानेन भने, उसले उच्छृङ्खल गर्छ भने, है कति अटेरी नानीहरू भन्छन्। हामी ठ्याक्कै त्यस्तै थियौँ कि परमेश्वरले भन्नुभएको कुरा हामी नमान्ने, विद्रोही, आफ्नै इच्छामा आफूले चाहे अनुसार जिउन खोज्ने मानिसहरू थियौँ। यो पापमा मरेको मानिसको स्वभाव हो, पापमा भएको मानिसले कहिले पनि आफ्नो सृष्टिकर्ता परमेश्वरको अधीनमा रहन चाहँदैन, ऊ अनज्ञकारी भएर जिउन चाहन्छ। र जब ऊ अनज्ञकारी हुन्छ, जब ऊ मूर्ख हुन्छ, ऊ सहजै आफ्नै इच्छामा बरालिएर जान्छ। यहाँ त्यही कुरालाई यहाँ सम्बोधन गरेको छ। र जब जो आफ्नै इच्छामा हिँड्दछ, जो बढालेर हिँड्दछ, आफ्नै चाहनामा हिँड्दछ, ऊ नै किसिम किसिमका काम बासना र सुख विलासमा फस्दछ। सबैभन्दा सजिलो, सबैभन्दा यो सजिलो छ कि जो अरूहरूको अधीनमा रहन चाहँदैन, आफ्नो अभिभावकको मार्गनिर्देशनमा हिँड्न नचाहने छोराहरू, छोरा छोरीहरू हामी प्रशस्त देख्न सक्छौँ कि कति चाँडै आफ्नै बाटोमा हिँडेका, कति कुलतमा फँसेका कुराहरू हामी देख्न सक्छौँ। हामी त्यस्तै ठ्याक्कै त्यस्तै थियौँ कि परमेश्वरको अधीनमा बस्न नचाहेर हामी आफ्नै बाटोमा हिँडेर हामी विभिन्न आफ्ना शरीरका लालसाहरूमा हामी डुबेका थियौँ। हामी ठ्याक्कै त्यस्तै थियौँ र अब जब हामी आफ्नै लालसाहरूमा डुब्छौँ, त्यसले एकले अर्कालाई घृणा गर्ने, त्यसले डाहामा डोर्याउँदछ र त्यसले यसलाई जनाउँदछ कि आफू केन्द्रित जिउने मानिसलाई जनाउँदछ। जब हामी डाहामा जिउँछौँ, त्यसले एक अर्कालाई प्रेममा, निकटतामा कहिले डोर्याउँदैन। डाहले जहिले पनि फुट, विद्रोह, एकले अर्कालाई घृणा गर्नेतिर डोर्याउँदछ। हामी एक समय ठ्याक्कै ठ्याक्कै ख्रिस्टभन्दा अलग हुँदाको जीवन पद तिनले चित्रण गरिदिँदछ। एक समय हामी ठ्याक्कै यस्तै थियौँ, हामी एक समय यस्तै थियौँ। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने पद तिनले तपाईँको चित्रण गरिरहेको छ, र ख्रिस्टमा हुनुहुन्छ भने अब यहाँबाट हाम्रो उद्धार कसरी भएको छ पद चारमा हेर्नुहोस् न। यो पापी स्वभावबाट, यी पापको दासत्वबाट बाँच्न मानिस आफैले आफैलाई केही गर्न सक्दैन, त्यसकारण यो पापको जालोबाट बाँच्नको निम्ति परमेश्वरको अनुग्रह, उहाँको भलाइ र कृपा, उहाँको प्रेम प्रकट नभएसम्म मानिस आफै यो दासत्वबाट उम्कन सक्दैन, निस्कन सक्दैन। त्यसकारण जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो, तब के भयो हेर्नुहोस् न पद पाँचमा, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो। उहाँले हामीलाई यो पद तिनको पापी स्वभावबाट, पापको दासत्वबाट, यो मृत्युबाट उहाँले हामीलाई कसरी उद्धार गर्नुभयो। पद पाँचले भन्दछ कि स्पष्टसम्म कि हामीले गरेको आफ्नै कामबाट होइन, आफ्नै धार्मिक कामबाट होइन, तर उहाँले त आफ्नो कृपा अनुसार उहाँले हामीलाई उद्धार गर्नुभएको छ। यो हाम्रो आफ्नै धार्मिक कामबाट भने के हो, यो भनेको हाम्रो जति पनि असल काम हो, हामीले जति गर्ने, हाम्रो हामीले गर्ने असल कामहरू, जति पुण्यको कामहरू होला, यी कामको आधारमा होइन। हामीले गरेको, हामीले पाएको यो उद्धार मुक्ति, हाम्रो पापको दासत्वबाट हामीले पाएको मुक्ति, हामीले गरेको कामको आधारमा होइन, हाम्रो कामबाट होइन। सुने, हामीले पाएको उद्धार मुक्ति यही भन्दछ, उहाँको आफ्नै कृपा अनुसार पुनर्जन्मको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो। त्यसो भए यो पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरण भनेको के हो, यसले यही जनाउँछ कि यसले हामीलाई पुनर्जीवनको स्नानले हामी विश्वासीहरूको नयाँ जन्मलाई जन्म जनाउँदछ। यो कसरी हाम्रो नयाँ जन्म भयो कि पवित्र आत्माद्वारा हामीलाई नयाँ पार्नु भएको छ। र यसलाई साङ्केतिक रूपमा हेऱ्यौँ भने नयाँ करारको स्नानद्वारा भन्नाले यसले कतिले बप्तिस्मालाई पनि जनाउँछ भनेर, साङ्केतिक रूपमा यसले बप्तिस्मा पनि जनाउँछ भनेर भन्दछन्। तर यसले हामी स्पष्ट यसरी बुझ्न सक्छौँ कि हाम्रो मुक्ति केबाट भयो कि यो तिन पदमा भएको हाम्रो पापमय स्वभाव, परमेश्वरप्रतिको विद्रोह, हाम्रो पापको दासत्वको क्षमा हामीलाई शुद्ध पारिएको छ भन्ने कुरा हो। कि हामीलाई परमेश्वरले येशु ख्रिस्टद्वारा हामीलाई मुक्ति दिनुभएको छ, शुद्ध पार्नुभएको छ। र यो पवित्र आत्माको काम हो कि एक मरेको मानिसलाई, परमेश्वरको क्रोध मुनि भएको मानिसलाई, कि पापको दासत्वमा भएको मानिसलाई नयाँ हृदय दिने काम, नयाँ जन्म दिने काम पवित्र आत्माले गर्नुहुनेछ। अघि हामीले पढ्दै गरेको खण्ड इजिकेल 37 अध्यायले ठ्याक्कै मरेको मानिसको चित्रण गर्दछ। हामी एक समय ठ्याक्कै त्यस्तै थियौँ। हामी आफैले आफैलाई जीवित पार्न सक्दैनथ्यौँ, त्यसकारण कि पवित्र आत्माले हामीलाई के गर्नुभयो, नयाँ बनाउनु भयो। र हाम्रो उद्धार मुक्तिको पहिलो कदम हामी यहाँ देख्दछौँ कि यो परमेश्वरको पहिलो कदम हो। त्यसै कारण हामी चारमा देख्छौँ कि हाम्रा परमेश्वर मुक्तिदाताको भलाइ र प्रेम प्रकट भएको छ। हाम्रो उद्धार मुक्तिको पहिलो कदम प्रेयर हाम्रो होइन, न त हाम्रो कामले नै हो। हाम्रो उद्धार मुक्तिको निम्ति त परमेश्वरले नै पहिलो कदम चाल्नु भएको छ, उहाँले नै आफ्नो पुत्र दिनुभएको छ, र उहाँले नै हामीलाई पवित्र आत्माद्वारा नयाँ जन्म दिनुभएको छ। हामी यही खण्डमा स्पष्ट देख्छौँ कि हाम्रो मुक्तिमा त्रिएक परमेश्वरको यहाँ कार्य हामी देख्दछौँ। उहाँले तपाईँ र मलाई मुक्ति दिनुभएको छ। त्यति मात्र होइन, पद छले हामी देख्दछौँ कि उहाँले, परमेश्वरले हाम्रा मुक्तिदाता येशू ख्रिस्टद्वारा हामीमाथि प्रशस्त खन्याउनु भएको छ, प्रशस्त गरी खन्याउनु भएको छ। पद छलाई हेर्नुहोस् न, हामी देख्छौँ जो उहाँले हाम्रा मुक्तिदाता येशु ख्रिस्टद्वारा हामीमाथि प्रशस्त गरी खन्याउनु भएको छ, कि पवित्र आत्माद्वारा हामीलाई नयाँ जन्म मात्रै दिनुभएको छैन, हामी यहाँ देख्दछौँ कि उहाँले हामीलाई पवित्र आत्मा पनि दिनुभएको छ, हामीमा खन्याउनु भएको छ। जब हामी यो प्रशस्त गरी खन्याउनु भएको छ भन्ने शब्दलाई हेर्छौँ कि हामीलाई हाम्रो दिमागमा यही आउँदछ कि युएल 2:28-32 गरेको अगमबानी हामी यहाँ देख्दछौँ, कि हामी त्यो अगमबानीको हाम्रो दिमागमा आउँदछ। र त्यति मात्र होइन, त्यही कुरा हामी प्रेरितको पुस्तकमा यो कुरालाई प्रेरित 2:17-18 हामी हेर्छौँ भने यो कुरा पेन्टिकोसको दिनमा पुरा भएको हामी त्यहाँ देख्दछौँ। र पावलले त्यही कुरालाई यहाँ लिएर फेरि यहाँ बताउँदछन् कि उनले भन्छन् परमेश्वरले हामीलाई उद्धार मुक्ति दिनुभएको छ, कि उहाँले हामीलाई पवित्र आत्माद्वारा नयाँ जीवन ख्रिस्टमा उहाँले दिनुभएको छ। त्यति मात्र होइन, उहाँले कि हामीलाई उहाँको आत्मा दिनुभएको छ। कि त्यसो भने यहाँबाट हामी स्पष्ट हुन्छौँ प्रियहरू, कि पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। पवित्र आत्मा कुनै पनि पास्टर वा कुनै पनि अगुवाले अरूहरूलाई दिइराख्ने एउटा वस्तु हुनुहुन्न। पवित्र आत्मा हरेक विश्वासीलाई परमेश्वरले दिनुहुन्छ। कि हामी यो देख्दछौँ परमेश्वर हामीमा बास गर्नुहुन्छ। किन उहाँले हामीलाई आत्मा दिनुभएको छ, किन खन्याउनु भएको छ? पश्चातले हेर्नुहोस् न, ताकि उहाँको अनुग्रहले धर्मी ठहरेर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौँ। कि उहाँले हामीलाई अनुग्रहले धर्मी ठहरिएर, कि यसको अर्थ उहाँले हामीले अब उहाँसँग हामी ठिक भयौँ भनेर घोषणा मात्रै गर्नु भएन, उहाँले हामीलाई धर्मी मात्रै ठहराउनु भएन, तर अब हामी परमेश्वरसँग सम्बन्धमा रहनलाई पनि अब हामी ठिक भएका छौँ। कि हामी माथि देख्थ्यौँ यो पापले, पद 3 देख्दैथ्यौँ कि एक समय हामी हाम्रो पापको कारण परमेश्वरसँगको सम्बन्धमा हामी टुटेका थियौँ, परमेश्वरसँगको सम्बन्धमा हामी अलग भएका थियौँ। तर अब हामीलाई नयाँ पारिएसँगै ख्रिस्टद्वारा, ख्रिस्टको क्रुसको मृत्यु र पुनरुत्थानसँगै हामीलाई अब मिलाप गराउनु भएको छ र आत्मा दिनुभएको छ, र परमेश्वरले हामीलाई अब धर्मी मात्रै घोषणा गरिदिनु भएको छैन, अब हामीलाई उहाँले उहाँसँग सम्बन्धमा रहनको निम्ति पनि अब हामीलाई ठिक ठहराउनु भएको छ। त्यस सम्बन्धमा उहाँले हामीलाई धर्मी ठहराउनु घोषणा गर्नुभएको छ। र अब हामी ख्रिस्टसँगै उहाँको उत्तराधिकारी बन्न सकौँ, ख्रिस्टसँगै उहाँको सन्तान, परमेश्वरको सन्तान हुनको निम्ति हामीलाई यो बनाउनु भएको छ, उहाँले हामीलाई आत्मा दिनुभएको छ। कारण प्रेयर हो। यो कुरालाई याद गर्नुहोस् कि हाम्रो उदार मुक्ति तपाईँ र मैले हाम्रो कामद्वारा कमाएको होइन, तर हामीले त परमेश्वरको अनुग्रह, हामीले उहाँको प्रेम र भलाइबाट यीशु ख्रीष्टद्वारा पाएका छौँ। हाम्रो कुनै कामद्वारा हामीले हाम्रो उदार मुक्ति पाउन सक्दैनौँ, तर ख्रीष्टद्वारा, जो परमेश्वरको पुत्र हुनुहुन्छ, जसले हामीले जिउन नसकेको जीवन जिउनु भयो, उहाँ हाम्रो निम्ति मारिनु भयो, गाडिनु भयो, जीवित भयो, उठ्नु भयो, र एक दिन फेरि उहाँ फर्किआउनुहुनेछ। उहाँ नै हाम्रो महान आशा हुनुहुन्छ। उहाँद्वारा मात्रै हाम्रो उद्धार मुक्ति छ कि हामीले दिएको हाम्रो पाप परमेश्वरको क्रोधबाट उहाँले मात्रै हामीलाई बचाउन सक्नुहुन्छ। अब यो कुरा तपाईँ यो भनाइ पक्का छ, पद आठले हेर्नुहोस् कि हाम्रो उद्धार मुक्ति हाम्रो कामबाट होइन, परमेश्वरको प्रेम भलाइबाट, ख्रीष्टद्वारा पवित्र आत्माले नयाँ पार्नुहुन्छ भन्ने कुरा ठिक छ, यही यो सत्य छ। र अब यही कुरालाई पावले तितसलाई भन्छन् कि यही कुरालाई जोड देऊ, र अब उद्धार पाएका कारण कि उद्धार गरिएका मानिसहरू असल काममा होसियारी रहन्। अघि पनि मैले भने कि असल काम के हुन्, एक उद्धार गरेका मानिसहरूको निम्ति असल काम अरूहरूको भलाइ गर्ने काम हो। कुन समयमा अरूहरूको भलाइ हुन्छ? पक्कै पनि त्यहाँ सुसमाचार जब उनीहरूको प्रचार हुन्छ, उनीहरूको आत्मा, उनीहरू परमेश्वरबाट बाँचुन् भन्ने कुरा जब हामी त्यो सत्यतालाई बताउँछौँ, त्यही कुरा उत्तम छ। र मानिसहरूको निम्ति सबैभन्दा लाभदायक कुरा के छ? लाभदायक कुरा परमेश्वरको क्रोधबाट बाँच्न, पापमय स्वभावबाट फर्किन्न, ख्रीष्टमा फर्किन्न, त्योभन्दा अरू उत्तम कुरा केही पनि छैन। किनकि संसारमा सबैभन्दा दुःखलाग्दो कुरा पापमा जिउनु हो, सबैभन्दा ठुलो समस्या भनेको पापमा नै मर्नु हो। तर सबैभन्दा लाभदायक, सबैभन्दा उत्तम कुरा भनेको कि परमेश्वरको क्रोधबाट बाँचिन्न, ख्रीष्टद्वारा उद्धार मुक्ति पाउनु हो। त्यसकारण यही कुरामा हामी विश्वासीहरू लाग्नु सबैभन्दा असल, विश्वासीको निम्ति सबैभन्दा असल काम हुँदछ। त्यसकारण प्रियहरू, तपाईँ र मेरो उद्धार ख्रीष्टबाट हामीले पाएका छौँ, त्यसकारण हामी यसलाई नै हामी घोषणा गर्नुपर्छ। र उद्धार गरेका मानिसहरू हामी एक प्रवासी जीवनमा छौँ, त्यसकारण हाम्रो प्रवासी जीवनले के हामी उद्धार गरेको मानिसलाई चित्रण गर्दछ? के तपाईँ र मेरो व्यवहारले, तपाईँ र मेरो जीवनले हामी एक उद्धार गरेको मानिस हो भने हामीलाई बताउँदछ? तर प्रियहरू, यदि तपाईँ ख्रीष्टमा हुनुहुन्न भने अहिले मैले भनेको पद तिनले वर्णन गरेको जीवन नै तपाईँले जिराख्नु भएको छ, र त्यसको निम्ति परमेश्वरको क्रोध, परमेश्वरको दण्ड तपाईँको जीवनमा छ। तर त्यहाँबाट बच्नको निम्ति मैले अघि पनि भने एउटै मात्रै असल समाचार छ, जुन ख्रीष्टद्वारा मात्रै हामी पाउँदछौँ, जुन हो उद्धार मुक्ति पापबाटको क्षमा, त्यो हामी ख्रीष्टबाट पाउँदछौँ। आज नै पश्चाताप गर्नुहोस् र ख्रीष्टमाथि विश्वास र भरोसा गर्नुहोस्, किनकि ख्रीष्टमा पाप क्षमा पाउनु नै सबैभन्दा उत्तम र लाभदायक कुरा हो। प्रियहरू, आउनुहोस् प्रार्थना गरौँ।